أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على أشرف الأنبياء والمرسلين وأهل بيته الطيبين الطاهرين المعصومين. أما بعد، سورة مبارك نازعات آیت نمبر 39 سے آیت نمبر 46، 39 سے 46، یہ اختتامی آیتیں ہیں کہ جن کے بعد سورہ ابسا کی ابتدائی 20 آیتیں، فرسٹ 20 ورسز، وہ بھی اسی صفحے پر ہیں. بات یہاں تک پہنچی تھی کہ پروردگار عالم نے ارشاد فرمایا کہ جب وہ بڑی آفت، وہ عظیم مصیبت آ جائے گی، یعنی قیامت کا دن منعقد ہو جائے گا، یوم یتذکر الانسان ما سعا، اس دن انسان یاد کرے گا کہ کیا وہ سرگرمیاں کیا کرتا تھا، دنیا میں اس کی ایکٹیویٹیز کیا تھی. جہنم بھی اس کے سامنے آ جائے گا جیسے وہ دیکھے گا، ظاہر ہے کہ جس کے بارے میں وہ سنا کرتا تھا، مگر اب وہ علم الیقین عین الیقین سے بدل جائے گا. پھر پروردگار عالم نے دو کیٹیگریز بیان کی، اور ہر کیٹیگری کے دو اوصاف، دو ان کے صفات جو ہیں ان کو بیان کیا، ناکام افراد اور کامیاب افراد. پہلے پروردگار عالم ارشاد فرماتا ہے کہ فَأَمَّا مَنْ تَغَى وَآثَرَ الْحَيَاةَ الدُّنْيَا، وہ لوگ کہ جنہوں نے سرکشی کی، یعنی انہوں نے اس بات کا احساس نہیں کیا کہ وہ محضر پروردگار میں ہیں، کہ خدا انہیں دیکھ رہا ہے، وہ خدا کے سامنے ہیں، اور انہوں نے دنیا کی زندگی کو ترجیح دی. اب جب انہوں نے اس بات کا احساس ہی نہیں کیا کہ وہ خدا کے سامنے ہیں، تو انہوں نے سرکشی کی، یعنی ایسا ہوتا ہے نا کہ بالکل اگنور کر دینا، تو انہوں نے اگنور کیا اور سرکشی کی طرف گئے. اور پھر دوسرا کام یہ کیا کہ انہوں نے دنیا کی زندگی کو ترجیح دی آخرت کے مقابلے میں. تو اس کا نتیجہ اب کیا ظاہر ہوگا؟ دنیا میں تو انہوں نے مزے کر لیے بظاہر، دنیا میں انہوں نے کسی قسم کی دینی پابندی کو قبول نہیں کیا، کون سی نماز، کیسی نماز، کیوں ماہ رمضان میں بھوکے رہیں، کیوں حج کرنے کے لیے جائیں، وغیرہ وغیرہ. سارا دن ہم محنت کریں اور پھر اس کے بعد خدا کے نام پر غریبوں کو دے دیں، یہ جملے جو آپ سنا کرتے ہیں یہ سرکشی کے بھی ہیں، اور دنیا کی زندگی کو آخرت پر ترجیح دینے کا عملی نمونہ ہے، عملی مظاہرہ ہے. پروردگار فرماتا ہے کہ جنہوں نے یہ دو کام کیے، فَإِنَّ الْجَحِيمَ هِيَ الْمَأْوَى، تو جہنم پھر ان کا مستقل ٹھکانہ ہے. اب اس کے مقابلے پر، وَأَمَّا مَنْ خَافَ مَقَامَ رَبِّهِ، جس کے دل میں یہ خوف تھا کہ وہ اپنے رب کے سامنے ہیں، یعنی اس بات کا خوف اسے دنیا میں بھی رہا کہ وہ محضر پروردگار میں ہے، خدا اسے دیکھ رہا ہے، خدا کے سامنے اس کی کوئی بات چھپی ہوئی نہیں ہے، اور اس بات کا بھی اسے احساس تھا کہ آخرت میں اسے خدا کے سامنے حساب کتاب کے لیے کھڑا ہونا ہے، اور اس کیفیت سے وہ اپنے دل میں لرز جاتا تھا. ونہى النفس عن الہوى، اور اس نے اپنے نفس کو خواہشات سے روکا، بے لگام نہیں کیا اس نے اپنے آپ کو، ایز اے ریزلٹ تقویٰ اس نے اختیار کیا. تو اب آپ نوٹ کیجئے کہ وہاں پر تغا تھا، یہاں پر خافا مقام رب ہی ہے. وہاں پر تھا آثر الحیات الدنیا، اور یہاں پر ہے نہ نفس عن الہوا. تو اب اس شخص کو پھر کیا ملے گا؟ فإن الجنة هي المأوى، تو جنت اس کا ٹھکانہ ہے. اب دنیا کے اندر جو سوال ہوتا ہے قیامت کے حوالے سے، اس کو ایک مرتبہ پھر پیش کیا جا رہا ہے کہ یسألونک عن الساعة أیان مرساها، کہ حبیب یہ آپ سے سوال کرتے ہیں قیامت کے بارے میں کہ یہ کب برپا ہوگی. اب ظاہر ہے کہ اس کے اندر سنجیدگی نہیں ہے، سنجیدگی سے تو انہوں نے کبھی بھی نہیں پوچھنا تھا، عام طور پر تو وہ ریڈیکیول ہی کیا کرتے تھے. لیکن اگر یہ سنجیدہ سوال بھی ہوتا تو پیغمبر اکرم کا یہ جاب نہیں ہے کہ وہ یہ بتائیں کہ قیامت کب آئے گی. پیغمبر اکرم کا جاب یہ تھا کہ وہ یہ بتائیں کہ قیامت آئے گی، قیامت کے امکان کو سمجھائیں، پروردگار عالم کی قدرت کے مظاہروں کی طرف متوجہ کریں، قرآن کی آیتوں کے ذریعے سے، اپنے بیان کے ذریعے سے مختلف نشانیاں جو غیب سے متعلق ہیں وہ بتا دیں. لیکن یہ قیامت کب آئے گی، اگر یہ سوال سنجیدہ بھی ہوتا تو یہ پیغمبر اکرم کی جاب کے ڈومین میں نہیں آتا کہ پیغمبر اکرم اس حوالے سے گفتگو کریں. یہ تو وہ راز ہے کہ جسے پروردگار نے خود اپنی حد تک ہی رکھا ہے. لہذا ہم فوراً دیکھتے ہیں کہ پروردگار فرماتا ہے فیما انتا من ذکرہا، کہاں ہے آپ کے کاموں میں اس کا بتانا، یعنی آپ کا کام یہ نہیں ہے. الا ربک منتہاہا، یہ تو بس آپ کے رب کی طرف اس کی انتہا ہے، خدا ہی بہتر جانتا ہے کہ کب وہ دن آنا ہے. اور انصاف کی بات یہ کہ پورا حسن بھی اسی میں ہے کہ وہ چیز مخفی رہے. آپ نوٹ کریں کہ انسان اس وقت سرکشی کے اس عالم میں ہے، پروردگار عالم نے جبکہ قیامت کے دن کو مخفی رکھا ہے کہ وہ کب آنے والا ہے، اسی میں توبہ کا ایک پروویژن بھی رکھا ہوا ہے. ہم دیکھتے ہیں کہ انسان اس کے باوجود توبہ کو ٹالتا ہے. لیکن اگر ہر ایک کو یہ پتہ چل جائے کہ اس کی موت کب آنے والی ہے حتمی طور پر، ہر ایک کو یہ پتہ چل جائے کہ قیامت کب آنے والی ہے حتمی طور پر، تو آپ غور کیجئے کہ پھر تو انسان نے اس توبہ کو ڈیلے ہی کر دینا ہے، کہنا ہے کہ ٹھیک ہے پھر تو جب وہ وقت آئے گا तभी फिर हम तौबा करेंगे उससे थोड़ी देर पहले। लेकिन अभी जबकि वो तमाम तर मौके मख्फी हैं, यानी वो तमाम तर वाक़यात कब होने वाले हैं उसकी एग्जैक्ट डेट, एग्जैक्ट पॉइंट ऑफ टाइम वो बिल्कुल मख्फी है, तो फिर सारा एक हुस्न भी है, एक इम्तिहान भी है कि इंसान किस तरीके से बिहेव करता है, कितना जल्दी वो तौबा के रास्ते पर आता है, कितनी जल्दी वो करेक्शन की तरफ आता है। तो परवरदिगार फरमाता है कि हबीब ये उसका बताना ये आपके कामों में कहाँ है, इला रब का मुंतहा, उसकी इंतहा तो बस आपके रब की तरफ है। आपका काम क्या है, इन्नमा अंता मुनजिरो मैं यक्षाहा, जो इस कयामत के दिन का तसव्वुर रखता है आप उसके लिए मुंजिर हैं, यानी आप मुंजिर तो सबके लिए हैं, आप सबको इंतजार करेंगे, आप सबको मुतवज्जे करेंगे, मगर उससे असर कबूल कौन करेगा, वही कि जिसके दिल में उसका तसव्वुर मौजूद होगा, जो इस बात को जानता है कि अगर 5 रुपए भी वो किसी को दे तो वो हिसाब लेने का हक रखता है। तो खुदा ने अगर जिंदगी दी है तो यकीनन खुदा हिसाब लेने का हक रखता है, परवरदिगार के इस हक की तरफ मुतवज्जे कर दिया जाए, इंसान की जिंदगी के बामकसद होने की तरफ मुतवज्जे कर दिया जाए। जिसके दिल में ये खौफ है उसके लिए ये इंतजार बहुत मुफीद होगा और वो करेक्शन की तरफ जाएगा। कअन्नहुम यौम यरौनहा लम यलबसू इल्ला अशियतन अव सुहाहा, हाँ इतना जरूर है कि जब वो देखेंगे तो ऐसा लगेगा कि जब वो पहुंचेंगे मैदान कयामत में और इन तमाम तर चीज़ों को, कयामत के मैदान को, उसके मुजाहरात को देखेंगे तो उन्हें ये लगेगा लम यलबसु इल्ला अशियतन अव जुहाहा, कि वो नहीं रहे दुनिया में एक शाम या उसके बाद की सुबह का एक पहर, यानी निगलिजिबल अमाउंट था कि जिसके लिए उन्होंने ज़िंदगी गुजारी है दुनिया के अंदर, और वहाँ पर वो सरकशी करते रहे, उसकी कोई हैसियत नहीं, चाहे बरजक का पीरियड हो कयामत के मुकाबले में वो भी निगलिजिबल है, और जो दुनिया की ज़िंदगी है कयामत के मुकाबले में वो भी निगलिजिबल है, यानी कि कुछ भी नहीं था, ये तो बहुत ही मुख्तसर वक्त था जो हमने गुजार दिया। और वाकई इंसाफ की बात यह है कि इंसान जब बुढ़ापे की सरहद में कदम रखने लगता है और पीछे मुड़कर देखता है तो वो तमाम वक्त जो कभी बहुत तवील महसूस होता था बचपन का और जवानी का, अब वो अगर बुढ़ापे के मरहले में पीछे देखता है तो लगता है कि वो सारा वक्त भी बहुत मुख्तसर था। तो ये पूरी ज़िंदगी भी मैदान क़यामत में ऐसी ही लगेगी। ये आयत नंबर 46, इस पर अल्हम्दुलिल्लाह सूरह नाज़िआत मुकम्मल हो गया। अब उसके बाद अगला सूरह है सूरह अबसा, उसे अबसा इसीलिए कहा गया कि पहली आयत जो बिस्मिल्लाह के बाद है उसमें अबसा का लफ्ज मौजूद है, अगरचे ये फेल है मगर ज़ाहिर है कि प्रॉपर नाउन होने के लिए ऐसी कोई कैद नहीं है कि जो फेल है वो नाम नहीं हो सकता। ये भी मक्की सूरह है, हिजरत से पहले हुजूर पर नाजिल हुआ सल्लल्लाहु अलैहि व आलिहि वसल्लम। इसकी 42 आयतें हैं मगर वही वाली बात कि मुख्तसर सूरह है। इरशाद परवरदिगार होता है बिस्मिल्लाहिर्रहमानिर्रहीम, अल्लाह के नाम से, सहारा अल्लाह के नाम का जो सबको फैज पहुंचाने वाला बड़ा मेहरबान है। अबसा व तवल्ला, उसने तुर्श रुई की, वह तवल्ला और मुंह फेर लिया। अब जाहिर है कोई तो है कि जिसने इस काम को अंजाम दिया, अब इसका कोई बैकग्राउंड होना चाहिए कि जिसमें यह वाकया पेश आया होगा कि जिसको परवरदिगार आलम यहां पर डिस्कस कर रहा है। अनजा अहुल आमा, कि उसके पास एक नाबीना शख्स आ गया, जाहिर है कोई ये नाबीना शख्स आया होगा और उसके आने पर किसी ने तुरशरुई का मुजाहरा किया होगा। अभी तक ये सब गायब के सीगे चल रहे हैं, उसने तुरशरुई इख्तियार की, उसने मुंह फेर लिया, उसके पास कोई नाबीना आया जिसकी वजह से उसने ये सारे काम किए। वमा युदरी का लअल्लहु यज़्ज़क्का, और हबीब आपको क्या मालूम कि हो सकता है कि वही पाक साफ हो जाए, यानी वही नाबीना जो आपके पास आया है वो हो सकता है कि पाक साफ हो जाए। और यज़्ज़क्का रो, और यह हो सकता है कि पाक साहब ना भी हो तो भी वो नसीहत हासिल करे, फतंफाउ ज़िक्रा, तो वो नसीहत का सुनना उसे फ़ायदा दे। अम्मा मन इस्तग़ना, अब वो कि जो खुद मुस्तग़नी बने हुए है, बेनियाज बने हुए है, फअंता लहू तसद्दा, आप उसके दर पे होंगे। वमा अलैका अल्ला यज़्ज़क्का, आपका क्या नुकसान अगर वो इस्लाह का असर नहीं लेता। व अम्मा मन जाअका यसआ, और जो आपके पास आए तेजी से दौड़ता हुआ, वह हुआ यक्षा, और वह अंजाम से डरता भी है, उसके दिल में खौफ खुदा भी है, वह फअंता अनहु तलहा, तो आप उसे बेतवज्जुही करेंगे। अब आप इस पूरी आयतों के मिजाज को देखिए और एक मरतबा फिर रिकॉल करने की कोशिश कीजिए जो इब्तिदा में मैंने गुजारिश की थी कि कोई था कि जिसने अपने चेहरे को इस तरह से बिगाड़ा कि परवरदिगार आलम ने उसकी गिरफ्त की है, उसके लिए गायब का सीगा इस्तेमाल हुआ है। उसने मुंह फेर लिया, उसके लिए भी गायब का सीगा इस्तेमाल हुआ है। वो महफिल है कि जिसके अंदर पैगंबर अकरम सल्लल्लाहु अलैहि वसल्लम भी तशरीफ फरमाए और कुछ मुशरिकीन के अमायदीन मौजूद हैं, अबू जहल का भी नाम उसके अंदर आता है, दूसरे भी दो चार नाम आते हैं कि वो सब वहां पर बैठे हुए थे पैगंबर अकरम से तो शनीद हो रही थी। पैगंबर अकरम जाहिर है कि जिस तरह से दूसरों को पैगाम देते हैं उसी तरीके से उनको भी पैगाम दे रहे थे। जाहिर है कि पैगंबर अकरम तो अपनी कोशिश कर रहे थे कि ये लोग इस्लाम कबूल कर लें, हक की तरफ आ जाएं, खुदा की तौहीद को कबूल कर लें, कयामत के दिन को मान लें और एज अ रिजल्ट पैगंबर अकरम की रिसालत को कबूल कर लें, कुरान पर ईमान ले आए और फिर जन्नत के मुस्तहक हो जाएं। ये पैगंबर अकरम का एक मिशन था जो पैगंबर अकरम अंजाम दे रहे थे मुसलसल। अब उस मौके पर एक शख्सियत है जिनका नाम है इब्ने उम्मे मक्तूम, ये नाबीना थे और वो तशरीफ लाए और उनके आने को किसी ने बहुत ज्यादा माइंड किया। यहां पर ये नहीं लिखा है कि पैगंबर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने माइंड किया, पैगंबर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने तो शुरू की या मुंह फेर लिया, या ये हम कहें कि हाजिर के सीगे हों कि अबस्ता ए हबीब आपने ये काम किया था, वल्लैता आपने मुंह फेर लिया, ना ऐसा नहीं है, किसी ने इस काम को अंजाम दिया। अब इसमें आम तौर पर जो मुफस्सरीन हैं उन लोगों ने ये लिख दिया है कि ये पैगंबर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने खुद इस काम को अंजाम दिया जिस पर परवरदिगार आलम हुजूर सल्लल्लाहु अलैहि वसल्लम की गिरफ्त कर रहा है, लेकिन ऐसा नहीं है। यानी पैगंबर अकरम वो शख्सियत है कि जिनके लिए खुद कुरान मजीद में सूरह नून वल कलम के अंदर हम पढ़ चुके हैं कि इन्नका लअला खुलुकिन अजीम, के हबीब आप तो खुलुक अजीम की मंजिल पर हैं, अखलाक अजीम की मंजिल पर हैं। और पैगंबर अकरम को जब मुखातब करके ये नहीं कहा जा रहा कि अबस्ता व तवल्लैता तो ये मानने की कोई जरूरत नहीं, और जबकि खास तौर पर एक दूसरी रिवायत मौजूद भी है। सैयद मुर्तजा अलैह रहमान ने एक मुस्तकिल किताब लिखी है तंजीहुल अंबिया कि जिसमें इस तरह की आयतें कि जिनसे बाज़ अफराद को तवहम हुआ है कि गोया पैगंबर अकरम सल्लल्लाहु अलैहि वसल्लम की अंबिया की गिरफ्त हो रही है, उन आयतों के हवाले से उन्होंने खास तौर पर गुफ्तगू की है और उसमें ये वाली आयत भी शामिल है, इसलिए कि इस पर भी बहुत सो को ये वहम हुआ है कि गोया परवरदिगार आलम पैगंबर अकरम से ये कह रहा है। मत फरामोश कीजिएगा कि सूरह नून वल कलम पहले नाजिल हुआ था, यानी तरतीब नुजूली भी उसकी पहले है और ये सूरह अबसा उसके बाद है। तो फिर परवरदिगार आलम एक तरफ ये सनद दे कि इन्नका लअला खुलुकिन अज़ीम और उसके बाद पैगंबर अकरम का ये रवैया हो, कैसे मुमकिन है? पैगंबर अकरम सल्लल्लाहु अलैहि वसल्लम खास तौर पर अगर कोई नाबीना शख्स आ जाए तो आप अंदाजा कर सकते हैं कि वैसे भी अगर आम अफराद के दरमियान भी जहां पर मॉडेस्टी होती है, शाइस्तगी होती है, क्या तरीकेकार होता है, अगर कोई नाबीना शख्स आ जाता है तो बहरहाल उसका ख्याल रखा जाता है, उसको स्पेशली ट्रीट किया जाता है, तो वो पैगंबर जो खुलो के अजीम की मंजिल पर हैं बईद है। मामला ये था जो दूसरी रिवायत शिया मनाबे के अंदर आई है और जिससे सैयद मुर्तजा अलैह रहमान ने 1000 साल पहले ही इस मसले के ऊपर गुफ्तगू करते हुए तंजीहुल अंबिया के अंदर बात की और दीगर उलमा ने भी उनकी इतबा में इस बात को लिखा। और जो मासूमीन से रिवायात हैं कि पैगंबर अकरम जब ये शख्सियत तशरीफ लाई जनाबे इब्ने उम्मे मक्तूम जो नाबीना थे, तो बनू उमैया में से एक फर्द था कि जिसने इस काम को अंजाम दिया कि अपने चेहरे के ऊपर आसारे नागवारी उसके आ गए कि ये मैला कुचैला और एक ऐसा शख्स के जो आंखों से भी महरूम है, क्या इसकी वजह से ये सारी गुफ्तगू डिसकंटिन्यू हो जाएगी? वह तवल्ला और उसने मुंह फेर लिया। अनजा अहुल आमा, इस बात पर कि पैगंबर अकरम के पास एक नाबीना शख्स आया था। अब परवरदिगार आलम गोया अपने हबीब की तरफ से सफाई दे रहा है कि वमा युदरी का लअल्लहु यज़्ज़क्का। इस जुमले को स्टेटमेंट तो है मगर इसको आप इस्तेफहाम के तौर पर लीजिए कि वमा युदरीक लअल्लहु यज़्ज़क्का, यही बात है कि ज़ाहिर कुरान मजीद के अंदर जुमला आता है, लहजा तो नहीं आता, मगर आप देखिए कि क्या यही अंदाज गुफ्तगू का नहीं होता कि आप इसको इस्तेफहाम के अंदाज में पढ़िए कि वमा युदरीक लअल्लहु यज़्ज़क्का, और ए हबीब आपको क्या खबर कि शायद वो पाक हो जाए, लिहाजा आपने गोया उसको वेलकम किया और इसने इस बात का बुरा माना कि क्यों इस नाबीना को इस तरह से ट्रीट किया गया। और अव यज़्ज़क करो फतन फ़ाहु ज़िक्रा, ये भी इस्तेफहाम का अंदाज है कि ए हबीब जाहिर है कि अगर वो पाक साफ ना भी हो तो आपको इस बात की उम्मीद है कि शायद वो नसीहत सुने और नसीहत का कोई फायदा उसे हो जाए। अम्मा मन इस्तग़ना, क्या उसके मुकाबले में वो के जो मुस्तग़नी बना हुआ है, बेनियाज बना हुआ है माल की वजह से, औलाद की वजह से, फ अंत लहू तसद्दा, तो क्या आप उसके दर पे होते हैं? यानी इसको भी इस्तेफहाम के अंदाज से लें कि क्या उसने ये समझाया कि आप उसके दर पे होंगे और उसकी वजह से ये जो गरीब या ये जो नाबीना है उसको नज़रअंदाज कर दिया जाएगा। वमा अलैका अल्ला यज़्ज़क्का, और ज़ाहिर है कि आपका क्या नुकसान अगर ये लोग इस्लाह कबूल नहीं करते, इस्लाह का असर नहीं लेते, ये लोग पाक साफ होने के लिए तैयार नहीं है। वह अम्मा मन जाका यसआ, और वो कि जो तेज़ी के साथ आपकी तरफ आ रहा है, वह हुआ यक्षा, वो और वो अंजाम से डरता है, वह अंता अनहु तलहा, तो क्या आप उससे बेतवज्जो ही करेंगे? ये फिर इस्तेफहाम वाला अंदाज है, कल्ला हरगिज़ नहीं, یہاں پر جواب دے دیا گیا اس سارے استفہام کا کہ ہرگز ایسا نہیں ہوگا. انہا تذکرہ, یہ تو ایک نصیحت ہے, یہ قرآن, یہ آیتیں, یہ تو ایک نصیحت ہے. فمن شاء ذکرہ, تو جو چاہے وہ نصیحت حاصل کرے. اب یہاں سے پھر قرآن مجید کے مختلف اوصاف, جو اس کی اصل ہے, جہاں سے وہ نازل ہو رہا ہے, اسے بھی بیان کیا جا رہا ہے. پروردگار نے ایک صفت تو اس کی یہ بیان کی کہ یہ نصیحت ہے, اور اس کے معاملے میں لوگوں کا کیا رویہ ہونا چاہیے کہ وہ اس نصیحت سے نصیحت حاصل کریں, اپنے دلوں کو اتنا نرم بنائیں کہ قرآن مجید کی آیتیں ان کے اوپر اثر انداز ہوں. پھر دوسری صفت جو پروردگار بیان کر رہا ہے, فی صحفن, کہ یہ صحیفوں میں ہیں, یہ کتابوں میں ہیں. یہ محسوس ہوتا ہے کہ جو آسمان سے قرآن کے نازل کرنے کا معاملہ ہے, تو اصل جو اس کی ہے وہ مختلف صفحات, مختلف تختیاں ہیں کہ جس پر وہ لکھا ہوا ہے, اور وہ اصل ہے. اب چاہے وہ لوہے محفوظ ہو, یہ بھی کہا بعض نے, اور بعض نے کہا کہ نہیں, الگ سے ہی صحف, لوہے محفوظ سے بھی ہٹ کر, لوہے محفوظ تو ایک مرکزی مقام ہے ہی, مگر اس سے ہٹ کر بھی پروردگار عالم نے ایک اہتمام رکھا ہے قرآن مجید کا, کہ اسے کچھ تختیوں کے اوپر, کچھ کاغذوں کے اوپر وہاں پر محفوظ کیا ہوا ہے مکرمہ, کہ جو بہت عزت دار ہیں, یعنی خود وہ صحیفے بہت عزت دار ہیں. یعنی ایز اے ریزلٹ مطلب کیا ہوا کہ وہاں سے وہ جو نازل ہو رہا ہے وہ گویا ایک سرٹیفائڈ کاپی ہے, کہ جو یہاں پر فرشتوں کے ذریعے سے نازل کیا جا رہا ہے وہ اصل ہے, اور یہ اصل ہی کی سرٹیفائڈ کاپی ہے کہ جو نازل کی جا رہی ہے کلام کی صورت میں, اور پھر اس کو لکھا جا رہا ہے زمین کے اوپر بھی, مگر جو اصل وہ لکھا ہوا ہے وہ وہاں پر لکھا ہوا ہے. اور مکرمہ, وہ بہت عزت دار ہے, مرفوعہ, بہت بلند ہے, متحرہ, اور پاک اور پاکیزہ ہے. بے عیدی سفرہ, اور ان کے ہاتھوں سے لکھا گیا ہے کہ جو لکھنے والے ہیں, کہ رامم برارہ, اور جو وہ لکھنے والے ہیں وہ خود بہت عزت دار ہیں, وہ فرشتے, وہ ملائکہ, برارہ, اور وہ نیک کردار بھی ہیں. اچھا, ایک دوسری بات بھی کی گئی کہ یہ جن سفیروں کے ذریعے سے زمین تک آ رہا ہے, جناب جبرائیل امین, اور ہم سنتے ہیں بعض اوقات کہ پروردگار عالم نے اہتمام کیا اور جناب جبرائیل کے ساتھ بھی ایک فرشتوں کا پورا غول, ایک فرشتوں کا پورا گروپ, ایک گروہ پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم پر نازل ہوا. تو یہ تمام کے تمام جو فرشتے ہیں وہ سفیر کی حیثیت رکھتے ہیں. ایک لکھنے والے کے اعتبار سے بھی سفرہ بالکل درست ہے, اور سفیر کے عنوان سے بھی بالکل درست ہے. تو وہ جو فرشتے اور ملائکہ ہیں وہ کرام بررہ, وہ خود کرام ہیں یعنی عزت دار ہیں, اور بررہ اور نیک کردار ہیں. اچھا, واپس ذرا سا اس کو ریکال کر لیجیے. پروردگار عالم نے فرمایا قرآن مجید کے بارے میں تذکرہ, اس کی ایک صفت ہے کہ یہ تذکرہ ہے. اس کی دوسری صفت یہ ہے کہ فی صحف, یہ صحیفوں میں ہے, یہ وہاں جو اصل جو مقام اس کا ہے وہاں پر یہ مختلف تختیوں کے اوپر لکھا ہوا ہے. پھر تیسری صفت یہ ہے کہ مکرمہ, یہ عزت دار ہے, خود یہ جو صحف جن کے اندر یہ قرآن مجید محفوظ لکھا ہوا ہے وہ مکرمہ, وہ عزت دار ہے, اس کی بھی ایک عزت ہے, اس کی بھی ایک ڈگنیٹی ہے, اس کا ایک آنر ہے. پھر اس کے بعد مرفوعہ, اس کا درجہ بہت بلند ہے, متحرہ, وہ پاک و پاکیزہ ہے. بے عیدی سفرہ, اگلی صفت یہ ہے کہ یہ ان کے ہاتھوں سے لکھا گیا ہے کہ جو لکھنے والے تھے, یا ان کے ہاتھوں میں سے نیچے تک آیا ہے کہ جو سفیر کی حیثیت رکھتے ہیں یہ فرشتے, اور وہ سفیر یا وہ فرشتے کرامن, وہ خود بھی عزت دار ہیں, اور بقرہ, اور وہ نیک کردار ہیں. اب یہ اہتمام پروردگار کی طرف سے انسان کو کرنا کیا چاہیے تھا کہ وہ اسے نصیحت حاصل کرتا, مگر ہوا کیا, قتل الانسان ما اکفرہ, لعنت ہو انسان پر. ظاہر ہے کہ یہ انسان وہ انسان ہے کہ جو رد کرنے والے ہیں, مسترد کرنے والے ہیں. ما اکفرہ, یہ کتنا ناشکرہ ہے, ہونا کیا چاہیے تھا اور اس نے کیا کیا, اتنی بڑی نعمت ہم نے قرآن کی بھیج دی اور اس کا ناشکرہ بن گیا. من ای شیء خلقہ, کس چیز سے ہم نے اس کو پیدا کیا, یعنی یہ صرف اپنی خلقت کی وجہ سے, تو اگر وہ مادے کی وجہ سے بہت زیادہ غرور اور تکبر کر رہا ہے تو کس چیز سے یہ پیدا ہوا ہے. من نطفہ, ایک قطرہ نجس سے, خلقہ فقدرہ, ہاں پھر خدا نے اسے کیا بنایا, اس سے اس نے خدا نے اس کو پیدا کیا, فقدرہ, اور اس کی تقدیر مقرر کی. اس تقدیر کے اندر اس کی شکل و صورت بھی ہے, اس کے شمائل بھی ہیں, اس کی زبان بھی ہے, اس کا چہرہ بھی ہے, اور اس کی صلاحیتیں بھی ہیں جو پروردگار عالم نے اس کو دی ہیں. پھر آخری بات یہ ہے کہ کردار کے معاملے میں تو جبر نہیں ہے. ثم السبیل یسرہ, اور پھر اسے خاص راستے کی طرف چلنے میں آسانی دی. سروائیول کے لیے رزق حاصل کرنے میں بھی اس کو سمجھایا, اور پھر اس کے علاوہ بھی کہ یہ جو دین اسلام ہے اس پر چلنا آسان ہے, ایسا نہیں ہے کہ مشکل ہے, یہ اس کی فطرت کے مطابق ہے. لہٰذا اگر وہ اس کے مطابق اپنے آپ کو ڈھال لیتا تو یقیناً یہ بہت آسانی کے ساتھ اس کے اوپر موو کرتا چلا جاتا. یہ جس چیز کو بہت مشکل سمجھ رہا ہے یہ مشکل نہیں ہے. خود پیغمبر اکرم نے تو شریعت کے بارے میں کہا بھی کہ مجھے سمحا اور سہلا, آسان دین کے ساتھ, آسان شریعت کے ساتھ بھیجا گیا ہے. تو یہ پروردگار عالم نے اس کے اس رویے کی مذمت کی کہ یہاں پر وہ مجبور نہیں تھا उसी वजह से उसकी मजम्मत हो रही है कि लानत हो ऐसे इंसान के ऊपर, वो कितना नाशुक्रा है। जरा सोचे कि किस चीज से बनाया गया, नुतफे से पैदा किया खुदा ने, तकदीर उसकी मुकर्रर की उसको, यानी ऐसे टूल्स फराहम किए, ऐसा एनवायरनमेंट दिया, सुम्मा सबीला यस्सरा, और फिर उसके बाद एक ऐसे रास्ते की तरफ चलने की दावत दी, खास रास्ते की तरफ चलने में उसके लिए आसानी पैदा की। सुम्मा अमा तहू फअखबरा, फिर वही खुदा है कि जो उसे मौत देता है, फअखबरा, और उसे कब्र में ले जाता है, यानी वो जमीन के हवाले कर दिया जाता है। सुम्मा इज़ा शाअ अंशरा, फिर उसके बाद जब खुदा चाहेगा बाहर ले आएगा। कल्ला, हरगिज नहीं। लम्मा यक़्ज़ी मा अमरा, पूरा नहीं किया उसने जो उसे हुक्म दिया गया था। आयत नंबर 20 पर सफा तो मुकम्मल हो गया, मगर कंटिन्यूएशन की वजह से बात हमने आयत नंबर 23 तक पहुंचाई। परवरदिगार आलम से दुआ है कुरान पढ़ने समझने और अमल करने की तौफीक अता फरमा, और वारिस कुरान इमाम ज़माना के ज़हूर में ताजील फरमा। सूरह मुबारक अब्बासा आयत नंबर 21 से आयत नंबर 22, 21 से 42, जिस पर सूरह अब्बासा मुकम्मल हो जाएगा, और फिर अगला सूरह सूरह तकवीर, उसकी इब्तदाई 7 आयतें भी इस सफ़े पर हैं, फर्स्ट 7 वर्सेस। मगर ये इख्तितामी जो मरहला सूरह अब्बासा का है, पहले उसको तय करते हैं। बात यहाँ तक पहुँची थी कि परवरदिगार आलम ने इंसान के नाशुक्रा होने पर उसके नफरीन की, और यहाँ तक कह दिया कुतल इंसानो माकफरा, ये भी बताया कि उसे किस चीज़ से पैदा किया है खुदावंद मुताल ने, एक नुतफे से। फिर अपने एहसान को भी बताया कि उसी ने पैदा किया, उसकी तकदीर मुकम्मल की, और फिर एक ख़ास रास्ते की तरफ चलने में आसानी पैदा की। ये भी गुजारिश कर दी गई थी कि इससे मुराद इंसान का अपने सर्वाइवल के लिए दुनिया में मुख्तलिफ ज़राए से इस्तेफादा करना, अपना रिस्क हासिल करना, वो भी मुराद है, और जो दीन और शरीयत का रास्ता परवरदिगार ने मुकर्रर किया है वो भी मुराद है, कि उस पर चलना अल्लाह ने आसान बनाया है, फितरत के मुताबिक बनाया है, जो शरीयत है वो भी समहा और सहला है। मगर ये इंसान की बदकिस्मती है कि वो उसे नसीहत हासिल ना करे, जैसे कि पहले कहा गया था कि ये कुरान जो है नसीहत है, जो चाहे इससे नसीहत हासिल करे। मगर जब इंसान का वक्त पूरा हो जाएगा तो फिर क्या होगा? सुम्मा अमातहू फअकबरा, फिर खुदा ही इंसान को मौत देगा, और बिलाखिर उसके नतीजे में इंसान कब्र तक पहुंच जाएगा। सुम्मा इज़ा शाअ अंशरा, फिर जब चाहेगा तो परवरदिगार कब्र से बाहर ले जाएगा। कल्ला, हरगिज़ नहीं। लम्मा यक़्ज़ी मा अमरा, उसने पूरा नहीं किया उस चीज़ को कि जिसका उसे हुक्म दिया गया था, यानी अगर उसने उसको पूरा कर दिया होता तो ये नफरीन का हकदार ना बनता। जाहिर है कि जो अफराद पूरा कर देंगे वो तो बिल्कुल साइमल्टेनियस कॉन्ट्रास्ट होगा, और वो परवरदिगार आलम की कुर्बत को हासिल करेंगे, जन्नत के मुस्तहक करार पाएंगे। ये तो बात ही उन लोगों की हो रही है कि जिन्होंने उस बात को पूरा नहीं किया, उस अम्र को, उस हुक्म को पूरा नहीं किया कि जो उसको दिया गया था। अब एक मरतबा फिर परवरदिगार अपनी नेमतों की तरफ और गजा की तरफ खास तौर पर मुतवज्जे करता है। अल्लामा सैयद अली नकी नक्कन साहब अल्लाह मकामहू का एक बहुत अहम तबसरा है, वो फरमाते हैं कि जैसे कि पहले भी लिखा जा चुका है कि मक्का में नाजिल शुदा सूरतों में वही अंदाज है जैसा इब्तदाई तालिब इल्मों के शोबों में मुख्तलिफ तरह बार बार कुछ बातों को दोहराया जाता है ताकि उन्हें याद हो और उनके जहन में रह सकें। फिर जब वो उन्हें याद हो जाएंगी और जहन नशीन हो जाएंगी तो आइंदा आगे के सबक दिए जाएंगे। तो इन सूरों के अंदर अगर आप देखें, कयामत का जिक्र, जवाबदही का एहसास पैदा करना, इंसान के लिए परवरदिगार आलम की नेमतें उनकी तरफ मुतवज्जे करना, ये मुतवज्जे करना कि अगर तुमने इन बातों पर तवज्जो नहीं की तो उसका नतीजा ये है कि बहुत तुम्हारा जो नतीजा है वो ख़राब हो सकता है, तुम्हें कॉन्सिक्वेंसेस को फेस करना पड़ सकता है, ये अंदाज है। अब यहाँ परवरदिगार एक मरतबा फिर इंसान को रिस्क की तरफ मुतवज्जे करता है, वो ताम जिससे इंसान का साबका पड़ता है, खाना खाए बगैर इंसान सरवाइव नहीं कर सकता। पलियन जोरिल इंसानो इला ताम है, इंसान को चाहिए कि वो अपनी गजा की तरफ नजर करे, देखे अपनी गजा को। अन्ना सबब नल माआ सबन, हमने आसमान से पानी को बरसाया। सुम्म शकक नल अर्दा शक्कन, और उसके बाद फिर जमीन को शिगाफ्ता किया। वो अम्बत नफीहा हब्बन, और फिर उसमें हमने उगाया। और अब एक फहरिस्त दी जा रही है कि इन चीजों को उगाया, हब्बन दानों को, गल्ला अनाज ग्रेन, व एनबा और अंगूर, व कस्बा और तरकारियां सब्जियां, वह जैतूनन जैतून ऑलिव्स, वह नखलन डेट्स खजूर, वह हदायका गुलबा और वो बागात के जो बड़े घने हैं, वह फाकिहतम व अब्बा और फल और चारा, मता अन लकुम वले अन आमिकुम, ये सब तुम्हारे लिए मता है और तुम्हारे जानवरों के लिए भी, मवेशियों के लिए भी, सामान्य जिंदगी है तुम्हारे लिए और तुम्हारे मवेशियों के लिए। तो अब आप नोट कीजिए कि परवरदिगार आलम किस तरीके से इंसान की नफ्सियात से कितना करीब होकर उसे मुतवज्जे कर रहा है कि वो अपने इस्तआम ही की तरफ गौर करे कि जिससे वो रोज इस्तेफादा करता है। तो पानी बरसाने वाला खुदा है, जमीन में शिगाफ डालने वाला खुदा है कि उसमें ये सलाहियत हो कि वो पानी को एब्जॉर्ब कर सके, और फिर उसके बाद उस प्रोसेस के तहत जो नेचुरली परवरदिगार आलम ने इंस्टिंक्टिवली रखा है कि उसमें से फिर दाने उगना शुरू हो जाएं। तो परवरदिगार आलम की ये कुदरत और परवरदिगार आलम का ये निज़ाम है कि जिसका मुजाहरा इंसान की आंखों के सामने होता रहता है, और उसके नतीजे में ये फहरिस्त दे दी कि ये इंसान के लिए फायदेमंद है जिससे वो इस्तेफादा करता है। अब फिर वापस कयामत की मंजर कशी, फैजा जाअतिस्साखा, कि जब वो कानों को फाड़ देने वाली आवाज आएगी, यानी वो आवाज के जिसके नतीजे में इंसान के कान जवाब दे जाएंगे, वो उसको बियर नहीं कर सकते, वो बर्दाश्त नहीं कर सकते। यानी अब ये सूर जब फूंका जाएगा तो फिर क्या कैफियत होगी। यौम यफिरुल मरउ मिन अखी है व उम्म ही व अबी है व साहिबत ही व बनी है, कि जिस दिन हर शख्स, एक शख्स भाग रहा होगा अपने भाई से भी, अपनी माँ से भी, अपने बाप से भी, अपनी जौजा से भी और अपने बेटों से भी। यानी ये उसके जो बड़े क्लोज रिश्तेदार हैं, इनसे ज्यादा क्लोज कोई नहीं है, मगर इनमें से किसी को किसी की परवाह नहीं होगी, जैसे कि वो शिद्दत ही ऐसी होगी, या फिर इस वजह से भी कि उस मौके पर अगर उसे ये एहसास हो जाए कि इनमें से किसी ने अगर किसी मेरे जुल्म के बारे में मुझे हिसाब किताब लेना शुरू कर दिया तो मैं क्या करूंगा। मुख्तलिफ वजूहात हो सकती हैं, मगर सबसे नुमाया चीज़ जो समझ में आती है कि वो जो क़यामत का हंगामा है वो खुद इतना शदीद होगा कि उस मौके पर किसी को किसी की पड़ी ही नहीं होगी, सब नफसी नफसी का आलम होगा, सब अपने हवाले से परेशान होंगे। लिकुल इमरे मिनहुम यौम अज़िन शानुई युगनी, उस दिन हर शख्स का मामला ये होगा कि उसे अपनी पड़ी होगी, अपने सिवा किसी का होश नहीं होगा। वजूह यौम अज़िन मुस्फिरा, हाँ कुछ चेहरे होंगे कि जो खुश खुश होंगे, ज़ाहिगा तुम मुस्तबशरा, उन चेहरों पर मुस्कुराहट होगी, वो शादा होंगे, फरहा होंगे, खुश होंगे। और वजूह यौम अज़िन अलैहा गबरा, और कुछ ऐसे चेहरे भी होंगे कि जिनके ऊपर गर्द गुबार छाया हुआ होगा। तरहक़ुहा क़तरा, कि जिनके चेहरों पर स्याही दौड़ रही होगी। उलाइका हुमुल कफरतुल फजरा, ये वो लोग होंगे कि जो काफिर भी थे और फाजिर भी थे, यानी ईमान के एतबार से काफिर थे और आमाल के एतबार से फाजिर थे, कि जो परवरदिगार ने पाकिजगी की फितरी चादर उन्हें दी थी उन्होंने उसे तार तार कर दिया। फजर के मौके पर यही होता है ना कि जो रात की स्याह चादर होती है उसमें शिगाफ आ जाता है और फिर उसके बाद उसमें से रोशनी आने लगती है, मगर ये फजर उसको इसी वजह से कहा जाता है कि उसके अंदर एक शिगाफ आ जाता है। इस शिगाफ को मद्देनजर रखिए और फिर देखिए कि परवरदिगार आलम ने इंसान को फितरत पर पैदा किया था, मगर उसने उस फितरी पाकीजगी को किस तरह से तार तार कर दिया, तो उसका नतीजा ये है कि वो फिर अपने चेहरे पर स्याही ही मल रहा है कि जिसको मैदान कयामत में जाहिर कर दिया जाएगा। यह आयत नंबर 42 के जिस पर सूरह अबसा अल्हम्दुलिल्लाह मुकम्मल हुआ। अब उसके बाद फिर सूरह तकवीर है। सूरह तकवीर इसको इसलिए कहा गया कि जो पहली आयत बिस्मिल्लाह के बाद है उसमें सूरज के लिए कुवेरत का लफ्ज इस्तेमाल किया है, और कुवेरत का जो मसदर है बाबे तफील के अंदर वो तकवीर है, उस मुनासिबत से इस सूरह को सूरह तकवीर कहा गया। ये भी मक्की सूरह है और इसकी 29 आयात हैं, बहुत मुख्तसर सूरह, छोटा सूरह है, मगर इसमें कयामत की मंजरकशी ही से आगाज हो रहा है। तो परवरदिगार आलम इरशाद फरमाता है, बिस्मिल्लाहिर्रहमानिर्रहीम, सहारा अल्लाह के नाम का जो सबको फैज पहुंचाने वाला बड़ा मेहरबान है। अब ये इजा कहकर के जब ऐसा होगा, जब ऐसा होगा, जब ऐसा होगा, ये मुसलसल 12 निशानियां और जो मैदान कयामत के जो मनाजिर हैं उनको यहाँ पर बयान किया जा रहा है। कुछ का ताल्लुक सूरह अव्वल से, कुछ का ताल्लुक सूरह आखिर से, यानी पहला सूर और दूसरा सूर, इसकी वजाहत कई मरतबा हो चुकी है। इज़ शम्सो कुव्विरत, जब सूरज को लपेट दिया जाएगा, यानी सूरज बेनूर हो जाएगा, सूरज की रोशनी खत्म हो जाएगी, सूरज को लपेट दिया जाएगा। वह इज़न नुजूमुन कदरत, और जब सितारे तहोबाला हो जाएंगे, यानी सितारे भी गोया गिरते हुए नजर आएंगे या मध्यम हो जाएंगे, वो भी बेनूर हो जाएंगे। वह इज़ल जिबालु सुय्यरत, और जब पहाड़ों को हटा दिया जाएगा, हरकत दे दी जाएगी, जिसका फिर आखिरी अंजाम वही है कि पहाड़ बिल्कुल नाबूद हो जाएंगे। वो मुख्तलिफ मराहिल तय करते हुए कि कल अहनिल मनफूश धुनकी हुई ऊन की तरह से हो जाएंगे, और फिर उसके बाद बेहकीकत जर्रात की तरह से हो जाएंगे, हवा मंसूरा हो जाएंगे, और यहाँ तक कि वो बिल्कुल ख़त्म हो जाएंगे। वह इज़ल इशारो उत्तिलत, और जबकि हामला ऊँटनियों की फिक्र ख़त्म हो जाएगी। हामला ऊँटनियाँ क्या मतलब है, यानी इसकी जो इम्पोर्टेंस है इसको अगर आप समझें तो बहुत ज़्यादा समझ में आएगी बात कि क्या समझाया जा रहा है। हामला ऊँटनी का मतलब होता है इंतहाई कीमती मता। अरब माशरे के अंदर ख़ास तौर पर ऊँटनी, ऊँट ये बहुत बड़ा सरमाया माना जाता है, और हमला ऊँटनी का मतलब यह है कि अब उसकी तादाद में इजाफा होने वाला है। लेकिन अगर कोई शख्स उससे भी गाफिल हो जाए तो उसका मतलब ये कि बहुत बड़ी मुसीबत आ गई है। तो गोया परवरदिगार आलम ये समझाना चाह रहा है कि कयामत जब आएगी तो जो चीज़ तुम्हारे नज़र जितनी भी कीमती क्यों ना हो, तुम्हारी फिक्र उससे हट जाएगी और तुम उस मुसीबत में पूरी तरीके से इन्वॉल्व हो जाओगे। वह इज़ल वहूश व हुशैरत, और जबकि सहराई जानवर इकट्ठा हो जाएंगे। ये भी सहराई जानवरों की फितरत है कि जब कोई जलजला आ जाए, या मसलन सैलाब आ जाए, या मसलन जंगल के अंदर आग लग जाए, तो फिर वो जानवर एक साथ जमा हो जाते हैं, वो इकट्ठे हो जाते हैं, और उस मौके पर किसी को किसी का होश नहीं होता। उसका कुत्ता काटता नहीं है, शेर फाड़ता नहीं है, सांप डंक नहीं मारता, ये कैफियत हो जाती है। तो परवरदिगार फरमाता है कि इससे बड़ी तो कोई मुसीबत नहीं हो सकती है। तो उस मौके पर उन वहशी सहराई जानवरों का रिएक्शन भी बड़ा नेचुरली यही होगा कि सब एक जगह पर जमा हो जाएंगे और बिलाखिर ख़त्म हो जाएंगे। वह इज़ल बिहारो सुज्जरत, और जबकि समंदर शोला आवर हो जाएंगे, उनमें आग भड़क उठेगी। समंदर में पानी, मगर वहां पर कैफियत ये हो जाएगी कि पानी उसी के अंदर आग भड़कती हुई नजर आएगी। वह इज़न नुफूसो ज़ुव्विजत, और जबकि जाने मिला दी जाएंगी। ये गोया दूसरा सूर है कि जिसके नतीजे में वो जो मुर्दे कब्रों से निकल रहे हैं तो किस तरीके से निकल रहे हैं, रूहों को जिस्मों से मिला दिया जाएगा। वह इज़न नुफूसो ज़ुव्विजत, उन रूहों को दाखिल कर दिया जाएगा जिस्मों के अंदर, ज़ुव्विजत वो मिला दी जाएंगी। ये आयत नंबर 7 की, जिस पर ये सफ़ा मुकम्मल हो गया, मगर अभी 8, 9, 10, 11, 12 ये कुछ और चीज़ें हैं कि जिनको परवरदिगार आलम ने इज़ा कहकर बयान किया है कि जब उन बच्चियों से सवाल किया जाएगा कि जिनको जिंदा दफन कर दिया गया था, कि तुम्हें किस जुर्म में कत्ल किया गया, यानी उनके बारे में उनके कातिलों से हिसाब लिया जाएगा। इसी तरह से नामा आमाल के मुंतशिर करने का जिक्र किया जाएगा। इसी तरीके से आसमान के तबाह होने का, और जो हेवनली बॉडीज हैं उनके कोलैप्स करने का, उसका जिक्र किया जाएगा। जहन्नम का जिक्र किया जाएगा कि उसको भड़का दिया जाएगा, और इसी तरह से जन्नत का जिक्र किया जाएगा कि उसे करीब कर दिया जाएगा। तो ये कहने के बाद फिर परवरदिगार आलम फरमाएगा कि अलमत नफ्सुम मा अहज़रत, कि हर शख्स जान लेगा, हर जीरू जान लेगा कि उसने क्या पेश किया है। बहरहाल इसको इंशाल्लाह कल कंटिन्यू करेंगे। आयत नंबर 7 पर ये सफ़ा मुकम्मल हुआ। परवरदिगार आलम से दुआएं, कुरान पढ़ने समझने और अमल करने की तौफीक अता फरमा, और वारिस कुरान इमाम ज़माना के जहूर में ताजील फरमा।
बिस्मिल्लाहिर रहमानिर रहीम।
सूरह मुबारक का तकवीर आयत नंबर 8 से आयत नंबर 29, 8 से 29 तक, और फिर उसके बाद सूरह इन्फितार की भी इब्तदाई 5 आयतें इसी सफ़े पर हैं, उनको इंशाल्लाह बाद में देखेंगे। पहले सूरह तकवीर का इख्तितामिया। बात हमारी यहाँ तक पहुँची थी कि परवरदिगार आलम ने कयामत की मंजरकशी करते हुए ये इरशाद फरमाया कि सूरज को लपेट दिया जाएगा, वो मान पड़ जाएगा, बेनूर हो जाएगा। इसी तरह से जो सितारे हैं वो तहोबाला हो जाएंगे, पहाड़ों को हरकत दे दी जाएगी, हामला ऊँटनियों को मुअत्तल कर दिया जाएगा, यानी कोई उनके बारे में लुक आफ्टर करने वाला नहीं होगा। ज़ाहिर कयामत की सख्तियाँ इतनी डोमिनेंट होंगी कि उस मौके पर किसको ये फुर्सत होगी कि वो अपने कीमती मता, के जिसको वो बहुत इंपॉर्टेंस देता था ख़ास तौर पर अरब कल्चर के अंदर, मगर वो उन ऊँटनियों की तरफ किसी तरह की तवज्जो करें। और फिर उसके बाद जो वहशी जानवर हैं उनका भी परवरदिगार आलम ने बयान किया कि होशरत कि वो सब के सब जमा हो जाएंगे, जो मुश्किलात के मौके पर उनकी एक इंस्टिंक्टिव अप्रोच होती है। और फिर उसके बाद ये भी बता दिया गया कि जो समंदर होंगे वो शोला आवर होंगे, वो बॉयल होने लगेंगे, ऐसा लग रहा होगा कि जैसे इनको दहका दिया गया है। और फिर ये इरशाद फरमाया गया कि वज़न नफूसो ज़ुव्विजत, कि जब जाने आपस में एक दूसरे के साथ मिला दी जाएंगी। इसका एक मतलब तो वही बयान किया गया जो कल हमने डिस्कस भी किया था कि जो इंसान, जो मुर्दे हैं, जो उनके जिस्म हैं, उनके अंदर उनकी रूहों को दाखिल कर दिया जाएगा, اور ایک اور مطلب یہ بھی کیا گیا کہ جو میدان قیامت میں گروہ در گروہ لوگ آئیں گے تو اچھے اچھوں کے ساتھ ہوں گے، برے بروں کے ساتھ ہوں گے، تو وہ جو ایک باقاعدہ کیٹیگریز بنائی جائیں گی ان کو یہاں پر بیان کیا گیا۔ دونوں باتیں اپنی جگہ پر حقیقت ہیں اور ممکن ہیں۔ اسی کنٹینیویشن میں آگے بات بڑھتی ہے، وہ عز الموعودۃ سئلت، جب ان بچیوں سے پوچھا جائے گا کہ جن کو زندہ درگور کر دیا گیا تھا، جنہیں زندہ دفن کر دیا گیا تھا، بے ذنب قتلت، کہ بتاؤ تمہیں کس جرم میں ان بچیوں کو کس جرم میں قتل کیا گیا۔ یہ آپ جانتے ہیں، اس سے پہلے بھی سورہ نحل اور دیگر مقامات پر ہم اس بات کو دیکھ چکے ہیں کہ عرب کلچر کے اندر بدقسمتی سے یہ انتہائی سنگ دلی اور انتہائی قساوت قلبی، جس کا مظاہرہ خود باپ کیا کرتا تھا کہ وہ اپنے ہاتھ سے اپنے جگر کے ٹکڑے کو زمین کے اندر پیوند خاک بنا دیا کرتا تھا، جیتے جاگتے اسے قتل کر دیا کرتا تھا۔ اور اس کی بڑی داستانیں ہیں کہ جو موجود ہیں۔ اس کی ایک بہت بڑی وجہ یہی تھی کہ وہ اس کو لائبلٹی سمجھتے تھے کہ لڑکا اگر ہوگا تو کام کا جائے گا، لیکن لڑکی اگر ہے تو وہ تو صرف اور صرف ایک بوجھ ہے، اس نے کچھ کمانا نہیں ہے۔ اسی طریقے سے اور بہت سے معاشرتی ریزنز اس کے ڈسکس کیے گئے ہیں، جن کو ہم بھی پہلے غالباً بیان کر چکے ہیں۔ تو ان تمام تر چیزوں سے اتنے وہ مغلوب ہوئے کہ انہوں نے اس کو اپنی ایک رسم بنا لیا، بہت سے قبائل نے، کہ انہوں نے بیٹیوں کو زندہ درگور کرنے کا فیصلہ کر لیا۔ پروردگار عالم نے اسے ہائی لائٹ کیا یہاں پر، اور مکی سورے کے اندر ابتدائی نازل ہونے والے سوروں میں پروردگار عالم نے اس کو یہاں جگہ دی ہے کہ یہ بہت بڑا کرائم ہے اور بہت بڑا یہ جرم ہے کہ جو ان لوگوں نے کیا۔ اور اس بچی سے سوال کیا جائے گا یا ان لوگوں سے اس بچی کے بارے میں سوال کیا جائے گا کہ بے ای ذنب قتلت، کہ کیا اس کا گناہ تھا، کیوں اس کو قتل کر دیا۔ اور عملی طور پر پھر پروردگار عالم نے اس کو اس طریقے سے بھی ریکٹیفائی کیا کہ پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم کی ایک بیٹی فاطمہ زہرا سلام اللہ علیہا، جس کو پیغمبر اکرم کہتے تھے فاطمہ تو بز اتم منی، کہ فاطمہ میرا ٹکڑا ہے، انہیں سے پھر پیغمبر اکرم کی نسل جو ہے وہ آگے بڑھی۔ پیغمبر اکرم کے جو اولاد ذکور تھے، جتنے بھی لڑکے تھے، ان کی وفات بچپن ہی کے اندر ہو گئی، وہ جناب خدیجہ سلام اللہ علیہ سے ہوں یا جناب ابراہیم علیہ السلام جو جناب ماریہ قبطیہ سلام اللہ علیہ کے بطن سے تھے، مگر وہ سب کے سب بچپن ہی میں فوت ہو گئے۔ یہ پروردگار عالم کی ایک حکمت ہو سکتی ہے کہ یہ بتایا جائے کہ دیکھو جو ہمارا حبیب ہمیں اتنا عزیز ہے، اس کی نسل ہم بیٹی کے ذریعے سے چلا رہے ہیں، اور یہ بیٹی کتنی عظیم بیٹی ہے۔ وہ عزت صحف و نشرت، اور جب کہ نامہ اعمال کھول دیے جائیں گے۔ اب ظاہر ہے کہ یہ وہ جو دوسرا مرحلہ ہے اسی کے اندر ہونا ہے، بیٹیوں سے بھی سوال ہو رہا ہے، تو دوسرا سور پھونکا جا چکا ہے، لوگ اپنی قبروں سے باہر آ چکے ہیں، اور پھر پروردگار عالم حساب کتاب کی منزل پر وہ جو نامہ اعمال ہیں ان کو منتشر کر رہا ہے، کھول رہا ہے۔ وہ عزت سما کوشت، اور جب آسمان کا پردہ چاک کر دیا جائے گا۔ اب ظاہر ہے کہ اس کے اندر ترتیب ہونا ضروری نہیں ہے، آسمان کا پردہ چاک ہونا اس کا ایک مرحلہ وہی ہے کہ جس کے اندر یہ تمام سسٹم جو ہے وہ لپیٹا جا رہا تھا، اور ممکن ہے کہ جو دوسرا سور ہے اس کے بعد بھی کچھ اس کے اندر مزید اضافہ ہو۔ وہ عزل جہیم و سعرت، اور جب کہ دوزخ اس کی آگ کو اور بھڑکا دیا جائے گا، ویسے بھی اس کے اندر آگ ہے، مزید اس کے اندر آگ جو ہے بھڑکا دی جائے گی۔ وہ عزل جنت و اسلفت، اور جب جنت کو قریب کر دیا جائے گا، یعنی نگاہوں کے سامنے آ جائے گی، اور یہ اہل جنت کے لیے باعث سرور ہوگا، اطمینان ہوگا۔ علمت نفسن ما احضرت، اور ہر شخص یہ جان لے گا کہ کیا اس نے حاضر کیا ہے، کیا اس نے پیش کیا ہے۔ ظاہر ہے کہ جو کچھ بھی دنیا کی اس کی سرگرمیاں ہیں، جو اس کی پرفارمنس ہے، وہ اپنے سامنے اسے دیکھے گا، وہ اس کے سامنے لا کر رکھ دی جائے گی۔ فلا اقسم بالخنس الجوار الکنس واللیل اذا اسعس والصبح اذا تنفس، یہ پروردگار عالم نے جو قسمیں کھائی ہیں وہ واپس، پروردگار عالم نے ابتدا میں جو قسمیں کھائی ہیں وہ صفات کے ذریعے سے، الخنس الجوار الکنس، اور اس کے ذریعے سے مراد لیا ہے ستاروں کو۔ اکثر مفسرین نے اس کا یہی مطلب کیا ہے۔ لا کا مطلب یہ ہے کہ نہیں، یعنی جو تم کہہ رہے ہو، تم سمجھ رہے ہو، یہ تمہارے کانسیپٹس ہیں، یہ غلط ہیں۔ میں قسم کھاتا ہوں خنس کی، الجوار الکنس، اور پھر رات کی قسم اور صبح کی قسم، اور پھر اس کے بعد جناب جبرائیل کے کچھ اوصاف یہاں پر بیان کیے گئے۔ اب الخنس اور جوار الکنس سے کیا مراد ہے، اس کے اوپر تھوڑا سا غور کرنے کی ضرورت ہے۔ یہ ستاروں کے اوصاف کس طریقے سے ہیں، اس کا ترجمہ جو کیا گیا وہ یہ ہے کہ الخنس وہ ستارے جو پلٹ آتے ہیں، یعنی آگے آتے ہیں اور اس کے بعد پھر پلٹ آتے ہیں، پھر الجوار الکنس جو چلتے ہیں اور نظروں سے اوجھل ہو جاتے ہیں۔ اب دیکھیے، ہم آسمان کی طرف جب نظر کرتے ہیں تو ظاہر ہے کہ ہمیں सितारे ही सितारे नजर आते हैं। और फिर उसके बाद अगर टेलीस्कोप से देखा जाए, दूरबीनों के जरिए से देखा जाए, तो मिलियंस एंड बिलियंस ऑफ स्टार्स जो आसमान के ऊपर मौजूद हैं, इनमें से हर सितारे के लिए हरकत है, मोशन है, ये मूव करते हैं, लेकिन फासला ज़्यादा होने की वजह से हमें उनकी हरकत का एहसास नहीं होता है। इन सब के अंदर जो इंसान अगर निगाहों को जमा कर रखे बरहना आँख से नेकेड आई से, तो 5 सितारों के बारे में जिन्होंने इसके ऊपर मेहनत की है, उन्होंने लिखा, और अभी मैं आपके सामने तफसीर नमूना की इबारत भी पेश कर दूंगा कि उन्होंने इसके हवाले से लिखा है कि निज़ाम शमसी के 5 सैारे जो दूरबीन के बगैर देखे जा सकते हैं, अतारुद, जोहरा, मरीख, मुश्तरी, जहल। इसकी वजाहत यह है कि अगर हम पै दर पे चंद रातों को आसमान पर निगाह लगाए रखें, तो इस हकीकत को समझने में कामयाब हो जाएंगे कि आसमान के सितारे इज्तिमाई तौर पर बतदरीज तुलू होते हैं और इकट्ठे ही गुरूब होते हैं, बगैर इसके कि इनके फासलों में कोई तब्दीली रोनुमा हो। ऐसा महसूस होता है कि ऐसा मरवारीद हैं जो एक स्याह पारचे पर मुअय्यन व मुकर्रर फासलों पर टांगे गए हैं। होता ऐसा नहीं है, फील ऐसे होता है, यानी इसकी अपीयरेंस इस तरीके से। इस पारचे को एक तरफ से ऊपर ले जाते हैं और दूसरी तरफ से नीचे खींचते हैं। सिर्फ 5 सितारे हैं जो इस कानून कुल्ली से मुस्तस्ना है, यानी दूसरे सितारों के दरमियान चलते फिरते रहते हैं। गोया ये 5 मोती मरवारी टिके हुए नहीं हैं और इस पारचे पर आज़ाद करार दिए गए हैं और वो लौटते पौटते रहते हैं। ये वही मस्कूरा बाला 5 सितारे हैं जो निज़ाम शमसी के ख़ानदान के अरकान हैं, और इनकी हरकत करीब होने की वजह से हमें महसूस होती है, वरना आसमान के तमाम सितारे ही इस किस्म की हरकत के हामिल हैं, लेकिन चूंकि वो हमसे दूर हैं लिहाजा हम उनकी हरकत को महसूस नहीं करते। फिर इस पर मजीद भी उन्होंने बात की है। इम्पॉर्टेंट बात यह है कि ये चीज़ मुशाहदे में आ जाती है, और अगली बात यह है कि हज़रत अमीरुल मोमिनीन अली अलैहिस्सलाम से भी इस तरह की एक रिवायत मौजूद है कि जिसमें उन्होंने इन 5 से इसकी तफसीर की है कि ये सितारे जो आगे होते हैं, पीछे होते हैं, और फिर ज़ाहिर है कि जब सुबह का वक्त होता है तो फिर ये छुप भी जाते हैं, अलकुन्नस यानी पोशीदा हो जाते हैं। वल्लैले इज़ा असअस, और रात की कसम कि जब वो तारीख हो जाती है। वस्सुबह इज़ा तनफ्फस, और सुबह की कसम जब वो सांस लेने लगे। ये बहुत हसीन एक ताबीर है कि गोया जो सुबह और दिन था उसके ऊपर, उसके सीने के ऊपर रात का एक बोझ लाकर रख दिया गया था और वो सांस नहीं ले पा रही थी, और जैसे ही रात का ये पर्दा चाक हुआ और उसकी तारीकी ख़त्म होने लगी तो गोया सुबह ने सांस लेना शुरू किया। अब इन कसमों के बाद जो जवाब कसम है वो परवरदिगार आलम इरशाद फरमाता है कि इन्नहु लकौलु रसूलिन करीम, कि ये जो कौल है ये रसूल करीम का कौल है। रसूल यहाँ पे पैगंबर के माना में है, ईलची के माना में है, और करीम यानि मोअज़्ज़ज़, ये जनाब जबरील अमीन के औसाफ यहाँ पर अब बयान होना शुरू हो गए। ज़ाहिर है कि परवरदिगार आलम की तरफ से वही लेकर जो फरिश्ता नाजिल हो रहा है वो जनाब जबरील अमीन सलामुल्लाह अलैह हैं, जो परवरदिगार आलम के नज़दीक बहुत मोहतरम है, उनका एक मर्तबा और मकाम है, और अगर उनका इनकार कर दिया जाए तो गोया उस कनेक्टिविटी को डिस्टर्ब कर दिया गया जो परवरदिगार आलम की तरफ से बतौर वसीला जनाब जबरील को मुकर्रर किया गया। यानी ये परवरदिगार आलम का इंतखाब है, जो दूसरी जगह पर परवरदिगार ने इरशाद फरमाया कि खुदा अपने पैगाम को पहुँचाने के लिए एलची मुंतखब करता है, रसूलों को मुंतखब करता है, इंसानों में से भी और फरिश्तों में से भी, और इस आखिरी वही के लिए इंसानों में से जिनका इंतखाब हुआ है वो हमारे नबी सल्लल्लाहु अलैहि वसल्लम है, और परवरदिगार आलम की तरफ से जो फरिश्ता है वही नासिल हो रहा है वो जनाबे जबराइल अमीन अलैहिस्सलातो वस्सलाम है। अब जिस तरीके से आसमानों के ऊपर सितारे हैं और सितारे नजर आते हैं, उसी तरीके से पैगंबर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने गोया आसमान से नाजुल होने वाली इस मोहतरम मखलूक जनाब जिब्राइल अमीन सलामुल्लाह अलैह उनका मुशाहिदा भी किया है, उनसे मुलाकात भी की है, उनके जरिए से ये पैगाम परवरदिगार आलम ने नाजिल किया है। नऊज़ुबिल्लाह मिन ज़ालिक, ये किसी शैतान की कारस्तानी नहीं है, और न ही ये परवरदिगार आलम की तरफ से जो पैगाम नाजिल हुआ है उसको जुनून कहकर अगर नज़रअंदाज कर दिया जाए तो परवरदिगार इस पर राजी है। ये दो बातें हैं कि जिसको परवरदिगार आलम इन सिलसिले आयात के अंदर समझाना चाह रहा है कि तुम इसकी ऑथेंटिसिटी जो है, जो इसके जेन्युइन होने का मामला है, उसको डाउट मत करना। मैं कसम खाता हूँ, यानी ये आसमान के ऊपर तुम्हारे सामने ये इतनी हेवनली बॉडीज मौजूद भी हैं, तुम देख भी रहे हो, इसके अंदर एक हरकत है, एक मोशन है, तुम्हें नजर भी आ रहा है। तो इसी तरीके से जो वही का मामला है कि परवरदिगार आलम ने आसमान से फरिश्ता वही को नाजिल किया है, और वो जो आया है पैगाम लेकर कलाम खुदा का है, और फिर उसके बाद जाहिर है कि जनाब जिब्राइल से पैगम्बर अकरम ने सुना और पैगम्बर अकरम से तुमने सुना, तो इस एतबार से मजाजन उसे जनाब जिब्राइल का قول کہا جائے گا، اسے مجازن پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم کا بھی قول کہا جائے گا، مگر جو اصل کلام ہے وہ تو یقیناً پروردگار عالم ہی کا ہے. اس کو حدیث بھی کہا گیا، حدیث اللہ یعنی اللہ کا کلام. قرآن مجید کے اندر کئی آیتیں ایسی ہیں کہ جس میں حدیث کا لفظ پروردگار عالم کے کلام کے لیے بھی استعمال کیا گیا ہے. ہمارے یہاں تو ظاہر ہے کہ جب حدیث کہا جاتا ہے تو فوراً حدیث رسول یعنی جو پیغمبر اکرم کی زبان مبارک سے تشریح ہے وہ بھی یقیناً وہی کے ماتحت ہے، مگر ایک جو قرآن مجید کے اندر کلام کا نازل ہونا ہے خاص طور پر اس کی جو اعجاز والی کیفیت ہے وہ اور بھی نمایاں ہے. تو اب پروردگار فرماتا ہے انہ لقول رسول کریم، کہ یہ قول ہے ہمارے اس ایلچی کا، رسول کا، جناب جبریل مراد ہیں، جو کریم ہے، جو بہت معزز ہیں، ذی قوت، وہ طاقت والے ہیں. اندہ ذی العرش مکین، ظاہر وہ طاقت خدا ہی کی طرف سے، مگر پروردگار عالم نے اس وسیلے کو طاقت عطا فرمائی ہے. اندہ ذی العرش مکین، اور جو عرش کا مالک ہے اس کے پاس اس کا ایک مقام ہے، وہ صاحب عزت ہیں. متعین، اور وہ متع ہیں یعنی جن کی اطاعت ہوتی ہے، متی اطاعت کرنے والا، متع جس کی اطاعت کی جاتی ہے. یعنی یہ بھی ہم جانتے ہیں کہ جناب جبرائیل کئی مرتبہ ایسا ہوا کہ جناب جبرائیل جو ہیں وہ اپنے فرشتوں کے گروہ کے ساتھ پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم پر نازل ہوئے. خود قرآن مجید کے اندر ہم دیکھتے ہیں کہ جناب ابراہیم علیہ السلام کے پاس فرشتوں کا ایک پورا گروہ آیا تھا، اور وہی پھر جناب لوط علیہ السلام کی قوم کی طرف عذاب نازل کرنے کے لیے بھی روانہ ہوا. تو جناب ابراہیم علیہ السلام سے ان کی ملاقات بھی ہوئی، گفتگو بھی ہوئی، تو پورا گروہ. تو یہ جو عملہ ہے، جس طریقے سے جناب اسرائیل علیہ السلام ہیں وہ فرشتہ موت ہیں، روح قبض کرنے پر مامور ہیں، ان کے ماتحت بھی فرشتوں کا ایک پورا عملہ ہے. اسی طریقے سے جناب جبرائیل علیہ السلام کے ماتحت بھی عملہ ہے، بلکہ تمام فرشتے پھر ان کے ماتحت ہی ہیں، یعنی وہ ان سب کے لیے متا کی حیثیت رکھتے ہیں کہ جن کی اطاعت کی جاتی ہے. سم امین، اور پھر وہ امین بھی ہیں. یعنی جناب جبرائیل کے جو اوصاف آپ کے سامنے بیان کیے گئے، کریم، معزز ہونا، ذی قوت، صاحب قوت ہونا، مکین، ایک مرتبہ پھر عزت دار ہونے کے لیے، اور اندہ ذی العرش کے وضاحت کے ساتھ کہ جو عرش کا مالک ہے اس کے پاس اس کی عزت ہے، اس کا ایک مقام ہے، اور متا یعنی وہ اطاعت کیے جاتے ہیں، ان کی اطاعت ہوتی ہے، اور پھر وہ خود امانت دار ہے. سم امین، اس میں کسی تحریف کی، کسی ملاوٹ، کسی ملوث ہونے کی کوئی گنجائش نہیں. وما صاحبکم بمجنون، ایک تو اتھنٹسٹی یہ ہے کہ اس فرشتہ وہی نے اس کو نازل کیا ہے پروردگار عالم کی طرف سے، اور دوسری بات یہ ہے کہ تم نعوذ باللہ من ذالک، ہمارے حبیب اس کو مجنون کہہ کر اس بات کو نظر انداز مت کرو، بلکہ یہ جو پیغام ان کے پاس ہے اس سے اپنے لیے ہدایت کی شمع کو روشن کرو. وَلَقَدْ رَآهُ بِالْأُفُقِ الْمُبِينِ، اور یقیناً انہوں نے اسے دیکھا ہے افق مبین یعنی کھلی ہوئی فضا میں. اب اس کے بعد وہ رب سمجھ میں آ جاتا ہے، جو ستاروں کا، رات کا، صبح کا جو تذکرہ کیا گیا، کہ پروردگار عالم نے اپنے حبیب کو اس فرشتے وحی کی رؤیت کرائی ہے، باقاعدہ پروردگار عالم نے دکھلایا ہے. وما ہوا علی الغیب بظنین، اور یہ جو ہمارا حبیب ہے یہ غیب کے معاملے میں بخیل نہیں ہے، یعنی کنجوس نہیں ہے، یعنی تمہاری اس طرح کی باتوں کی وجہ سے کہ تم مذاق اڑاتے ہو یا دوسری حرکتیں کرتے ہو، اذیت پہنچاتے ہو، تو یہ لومت اللائم کی وجہ سے یا کسی اور وجہ سے ان خبروں کو بیان کرنے میں کمی نہیں کریں گے، جو ان کی ذمہ داری ہے وہ انہوں نے پوری کرنی ہے. وما ہوا بقول شیطان الرجیم، اور نہ ہی یہ شیطان رجیم کا قول ہے جو مردود ہے، یعنی اس کلام کا، اس پیغام کا جو محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم تم لوگوں کے سامنے بیان کر رہے ہیں، تم خود اس کو اسیس کرو جس کے اندر پاکیزگی ہے، طہارت ہے، کیا یہ کلام شیطان کا ہو سکتا ہے، وسوسہ ہو سکتا ہے؟ ماشاء اللہ، یہ پروردگار عالم کی طرف سے نازل کرتا ہے، فرشتہ وہی لے کر آیا ہے، اور رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے پورے شرح صدر کے ساتھ اور پورے توجہ کے ساتھ اس پیغام کو ریسیو کیا ہے، اور پھر آگے فراہم کر رہے ہیں، بیان کر رہے ہیں. فَأَيْنَ تَذْهَبُونَ، تو تم کہاں جا رہے ہو، یعنی کہاں بھٹکے جا رہے ہو. اِنْ هُوَ إِلَّا ذِكْرٌ لِلْعَالَمِينَ، یہ تو بس نصیحت ہے عالمین کے لیے. یعنی آخری بات تو یہی ہے کہ یہ عالمین کے لیے نصیحت ہے، ہم زبردستی نہیں کریں گے. لِمَنْ شَاءَ مِنْكُمْ أَنْ يَسْتَقِيمَ، تم میں سے جو چاہے کہ وہ سیدھی راہ پر آئے تو وہ اس سے فائدہ اٹھا سکتا ہے، یہ نصیحت لے سکتا ہے. تم کہاں ادھر ادھر بھٹکے جا رہے ہو. وَمَا تَشَاءُونَ إِلَّا أَنْ يَشَاءَ اللَّهُ، ہاں مگر تم ایسا نہیں چاہو گے جب تک اللہ نہ چاہے. رب العالمین جو تمام جہانوں کا پروردگار ہے. اس پر علامہ سید علی نقی صاحب کا بہت پیارا حاشیہ ہے. وہ فرماتے ہیں کہ یہ اور بات ہے کہ اس سے فائدہ وہی اٹھائیں گے جنہیں فائدہ اٹھانے کی خواہش ہوگی, اور یہ خواہش بھی ان کی اسی وقت ہوگی جب توفیق الہی شامل حال ہو, جو صلاحیت دیکھ کر شامل حال ہوتی ہے. یہ جو فعائن تزبون ہے, اس کے ذریعے سے پروردگار عالم سمجھا رہا ہے کہ اگر تم اسی روش پر باقی رہے تو پھر پروردگار عالم کی توفیق تم سے سلب ہو جائے گی, تم توفیقات سے دور ہوتے چلے جاؤ گے. اب اس کے بعد سورہ انفطار. سورہ انفطار اسی لیے کہا گیا کہ پہلی آیت جو بسم اللہ کے بعد ہے اس میں آسمان کے لیے انفطرت, شگافتہ ہونا, اس کا تذکرہ کیا گیا ہے. مکی سورہ ہے اور 19 آیات ہیں, اور بہت زیادہ اس کا مضمون خاص طور پر جو ابتدا میں آیا ہے وہ سورہ تکویر سے ملتا جلتا ہے. پروردگار عالم ارشاد فرماتا ہے, بسم اللہ الرحمن الرحیم, سہارا اللہ کے نام کا جو سب کو فیض پہنچانے والا بڑا مہربان ہے. اذا السماء انفطرت, جب آسمان شگافتہ ہو جائے گا. و اذا الکواکب انتثرت, اور جب ستارے منتشر ہو جائیں گے. و اذا البحار فجرت, اور جب سمندر ان کی تہیں پھاڑ دی جائیں گی, تفجیر ہو جائے گی اس کے اندر, یعنی وہ ابلنے لگیں گے, وہ تہیں ان کے نیچے جو لاوا ہے وہ ایکسپوز ہو جائے گا, اور جو سمندر ہے وہ سارے کا سارا گویا بوائل ہونا شروع ہو جائے گا. وہ عید القبور و بعثرت, اور جبکہ قبریں کھول دی جائیں گی, وہی کچھ پہلے سور سے متعلق اور کچھ دوسرے سور سے متعلق. اب جب قبریں کھول دی جائیں گی تو گویا مردے واپس زندہ ہو گئے. علمت نفس ما قدمت و اخرت, اور ہر نفس اس بات کو جان لے گا کہ کیا اس نے آگے بھیجا اور کیا اس نے پیچھے رکھا. یعنی آگے بھیجا قیامت کے لیے, وہاں کے لیے, اس منزل کے لیے, وہاں پر اس نے کیا اپنے فائدے کے لیے آگے بھیجا, اور اگر کوئی بری چیز اس نے آگے بھیجی تو ظاہر ہے کہ اس کا نقصان ہوگا, تو وہ بھی اس نے آگے ہی بھیجا, اور پھر جو پیچھے یعنی وہ چھوڑ کر دنیا سے آ گیا. اور ایک دوسرا مطلب یہ بھی ہے کہ جو چیز دنیا کے اندر وہ کر رہا تھا اس کے اندر کچھ تھا کہ جسے وہ ترجیح دیتا تھا, آگے پہلے کرتا تھا, اور کچھ وہ چیزیں تھیں کہ جن کو وہ پرائیورٹی نمبر 2 پر رکھتا تھا, پرائیورٹی نمبر 3 پر رکھتا تھا. تو دنیا اور آخرت کے معاملے میں یہ ہوتا ہے کہ بہت سے افراد کے لیے آخرت پرائیورٹی نمبر 1 ہوتی ہے, بہت سے افراد کے لیے دنیا پرائیورٹی نمبر 1 ہوتی ہے. تو یہ پروردگار عالم فرماتا ہے کہ وہ وہاں پر جان لے گا, جو کچھ بھی اس کا دنیا کے اندر انداز تھا اس کو وہ دیکھ لے گا. یہ آیت نمبر 5 پر یہ صفحہ مکمل ہوا. پروردگار عالم سے دعا ہے قرآن پڑھنے, سمجھنے اور عمل کرنے کی توفیق عطا فرما, اور وارث قرآن امام زمانہ کے ظہور میں تعجیل فرما. وآخر دعوانا ان الحمد للہ رب العالمین, والسلام علیکم ورحمۃ اللہ وبرکاتہ.